हमारे यहाँ बहुत कदीम से ये बहस है वहदत अधियान की। तमाम दीन एक ही बात कह रहे हैं। ये कहा जाता है जी इंसानियत सबसे बड़ा मज़हब है, लेकिन आज के दौर में नज़र आता है कि जो ज़्यादा पढ़े लिखे लोग हैं, प्रोग्रेसिव लोग हैं, वो ये कहते हैं कि आप मज़हबी लोग आपस में लड़ते भड़ते रहते हैं, क्यों ना तमाम मज़ाहिब के बुनियादी मैसेज को लेकर एक बुनियादी नज़रिया अपना लिया जाए, और वो नज़रिया है इंसानियत का नज़रिया, सबसे पहले इंसानियत। तो इंसानियत सबसे बड़ा मज़हब है, इस दावे, इस तसव्वुर को आप कैसे देखते हैं?
ये बात एक बिल्कुल बेमानी बात है। इंसानियत सबसे बड़ा मज़हब है। इंसानियत के लफ्ज़ का और इसके इतलाकात का अगर आप तज्ज़िया करें तो इसका इसके सिवा कोई मतलब ही नहीं है कि अखलाकियात मज़हब की तालीम की बुनियाद है। इसलिए कि जिन चीज़ों को आप इंसानियत कहते हैं उन्हीं को अखलाकियात से ताबीर किया जाता है। आप ये कहते हैं ना, ये इंसानियत के ख़िलाफ़ है कि कोई किसी पर ज़ुल्म करे, ये इंसानियत के ख़िलाफ़ है कि कोई किसी का हक़ तलफ करे, ये इंसानियत के ख़िलाफ़ है कि कोई किसी को धोखा दे। तो ये सब बातें क्या हैं? वो बातें हैं कि जिनको इंसान का हादसा अखलाकी अपने वजूद में महसूस करता है। तो हर मज़हब की तालीमात में बहुत बड़ा हिस्सा अखलाकियात का है। मैं ख़ुद इस्लाम के बारे में बारहा तवज्जो दिला चुका हूँ कि बुनियादी तौर पर चार ही चीज़ें हैं जिनको मज़हब के मुहतवियात कहना चाहिए या उसके मशमूलात या उसका कंटेंट कहना चाहिए। एक इबादत है, दूसरे तत्हीरे बदन यानी बदन की सफाई के लिए कुछ ज़रूरी हिदायत, तीसरे खुर नोश की तत्हीर और चौथे अखलाक की तत्हीर। और सबसे बड़ा हिस्सा तत्हीर अखलाकी का है। इसकी अहमियत भी बयान की गई है। मसलन रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि मैं तो इसीलिए मबूस किया गया हूँ कि मैं आला अखलाक को उनके इतमाम तक पहुँचा दूँ। तो पहली बात तो ये है कि इंसानियत का लफ्ज़ जब बोला जाता है तो इसके सिवा कोई मानी नहीं है कि इंसान के यहाँ जो अखलाकी अकदार आलमगीर सदाकत की हैसियत रखती हैं उनको सब लोग इख्तियार करें। तो ये दावत अगर देनी है तो इन अल्फाज में भी दी जा सकती है। मैं भी ये दावत हमा वक्त देता हूँ कि दुनिया भर में कुछ चीज़ें ऐसी हैं कि जिनको आलमगीर सदाकत की हैसियत हासिल है। हमारे दीन में, ख़ुद कुरान मजीद में इसके लिए बड़ी ख़ूबसूरत दो इस्तलाहात इख्तियार की गई हैं, मारूफ़ और मुनकर। यानी मारूफ़ क्या हैं? वो भलाई की बातें जो आलमगीर सतह के ऊपर मानी जाती हैं। और मुनकर क्या है? वो बुराई की चीज़ें जिनके बारे में इंसानों में कभी कोई इख्तलाफ नहीं होता। तो ये दावत अगर देनी है तो इस बुनियाद पर दी जा सकती है। ये एक बात है। दूसरी चीज़ ये है कि जिस वक्त आप ये कहेंगे कि इंसानियत एक ऐसा मज़हब है जिस पर इत्तफाक हो सकता है, तो ज़रा इत्तफाक करा के दिखाइएगा। होगा ये कि मज़ाहिब की फहरिस्त में एक और मज़हब का इजाफा हो जाएगा। कितने इज़्म हैं जो पैदा हुए, तो उन्होंने पैदा होने के बाद क्या बाकी नज़रियात का खात्मा कर दिया? ये इंसानी फितरत के नाकिस मुताले पर मबनी है। इंसान अपनी ज़ात में हुर्रियत रखता है, इरादे और इख्तियार की आज़ादी लेकर पैदा हुआ है। वो अपने फ़िक्र में भी आज़ाद होता है, वो अपने अमल में भी आज़ाद होता है। ये कुछ मज़हबी ताबीरें, कुछ सियासी हालात, कुछ बड़े दानश्वर हैं कि जो उसकी इस हुर्रियत को बाज़ औक़ात पाबंदे जंजीर बना देते हैं, वरना इंसान आज़ादी रखता है, अपने वजूद में आज़ादी रखता है। वो सोचेगा तो इख्तलाफात पैदा होंगे। तो अगर कोई लोग भी मिलके मज़हब बनाने की सही करेंगे, मज़हब क्या है यानी ज़िंदगी क्या है, ज़िंदगी के हकायक क्या हैं, जो सवालात पैदा होते हैं उनका जवाब क्या है, सारे नज़रियात इसी तरह बनते हैं। तो अगर सारे इंसान मिलकर भी बैठ जाएंगे तो आप ये देखेंगे कि ज़्यादा से ज़्यादा जिस चीज़ पर इत्तेफाक होगा वो असल में वही चीज़ें हैं जिनको हम अखलाकियात के ज़ेरे उनवान बयान करते हैं, बाकी किसी चीज़ पर इत्तेफाक नहीं होगा। तो इसलिए इस तरह की तजावीज़ को मैं बेमानी समझता हूँ। मेरे नज़दीक इसका कोई फ़ायदा नहीं। असल चीज़ जो लोगों में पैदा करने की है वो ये है कि वो जो नज़रिया चाहें रखें, इस उसूल को माने कि अल्लाह ताला ने नज़रियात के मामले में, यहाँ तक कि अपने उस दीन के मामले में जो उसने पैगंबरों के ज़रिए से भेजा है, कोई जबर रवा नहीं रखा। यानी इंसानों को आज़ादी हासिल है, तो हमें इंसानों की इस आज़ादी को इज़्ज़त देनी चाहिए। हर शख्स अपनी राय रखने का इख्तियार रखता है, वो कोई राय कायम करता है, हम उसको सुनेंगे। हमारे नज़दीक अगर वो गलत है तो इस्तदलाल से उसकी गलती वाज़े करेंगे, और इस्तदलाल का तरीका ही हर मामले में इख्तियार किया जाएगा। یہ جذباتی طریقے اختیار کرنا، یہ مختلف چیزوں کو احتجاج کا موضوع بنا لینا، استدلال کی بجائے بندوق کی قوت استعمال کرنے کی صحیح کرنا، یہ وہ چیز ہے کہ جس کی نفی کرنی چاہیے. باقی مذہب کا اختلاف، نظریات کا اختلاف، یہ تو انسان کے صحیح راستے پر جانے کے لیے مہمیز کا کام کرتا ہے. یعنی پھر ہم سائنس کے معاملے میں یہ طے کر دیں کہ آئندہ کوئی اختلاف نہیں کرے گا اس معاملے میں، تو یہ بالکل لغو اور بےمانی باتیں ہیں. اور بہت سے لوگ جو اس طرح کی باتیں کرتے ہیں بے سوچے سمجھے کرتے ہیں. صداقت کے بارے میں اور حقیقت کے بارے میں کوئی کمپرومائزنگ فارمولا نہیں ہو سکتا. تو جن چیزوں پر اتفاق ہے ان پر دنیا کا نظم چلائیے، جو چیزیں مختلف فی ہیں ان مختلف فی لوگوں کو کہنے دیجیے، اپنی بات بیان کرنے دیجیے، اس کی تبلیغ کرنے دیجیے، اس پر کوئی پابندی لگانے کی ضرورت نہیں. البتہ اگر اس میں جبر شامل ہو جائے، اس میں دوسروں کی تحقیر شامل ہو جائے، اگر آپ کسی کو بندوق کے زور پر اپنے نقطہ نظر کا قائل کرنے کی صحیح کریں، اس کو پوری انسانیت کو آگے بڑھ کے روکنا چاہیے.
سر بہت ہی تفصیل سے آپ نے جواب دیا. اس کا ایک ضمنی پہلو ذرا مجھے بتائیے گا کہ اگر ہم کسی اور مقصد کو اپنی زندگی کا سب سے پہلا اور بڑا مقصد قرار دیں تو کیا مذہب کو اس پر کوئی اعتراض ہوگا؟ مثلا ہمارے ہاں ایک نعرہ لگایا گیا کہ سب سے پہلے پاکستان، اس کے جواب میں لوگوں نے کہا نہیں پاکستان نہیں، سب سے پہلے تو ہم مسلمان ہیں، سب سے پہلے اسلام. تو مسلمان ہوتے ہوئے کوئی شخص یہ کہہ سکتا ہے کہ میرے لیے سب سے بڑا زندگی کا ہدف، نظریہ، نصب العین، آدرش جو ہے وہ انسانیت ہے یا ملک ہے یا مثلا لوگوں کی خدمت ہے، تو اس سے کوئی اختلاف پیدا نہیں ہوتا؟
اس کا تعلق اس سے ہے کہ کوئی آدمی کوئی بات کس محل میں کہہ رہا ہے. یہ جو سب سے پہلے، ہر چیز، میرے لیے بنیادی بات، یہ سب تعبیرات کسی محل کے لحاظ سے استعمال ہوتی ہیں. یہ بالکل ایسی بحث ہے کہ جیسے مسلمانوں نے اپنے جذبات کا اظہار کرنے کے لیے قیام پاکستان سے پہلے اپنے سب سے بڑے رہنما کو قائد اعظم کہنا شروع کر دیا. تو اب بعض لوگ وہاں لغت کی کتاب کھول کے بیٹھ گئے کہ سب سے بڑا قائد تو اللہ کا پیغمبر ہی ہو سکتا ہے. ذرا حالے کہ جن لوگوں نے محمد علی جناح صاحب کو یہ لقب دیا ان کے وہم و گمان میں بھی یہ بات نہیں تھی کہ وہ رسالت باب صلی اللہ علیہ وسلم کے مقابلے میں کوئی لقب دے رہے ہیں. وہ اصل میں سیاست کے میدان میں یا جو ان کے ہاں بڑے لیڈر تھے ان میں اپنے لیڈر کا امتیاز بیان کر رہے تھے. میں اس وقت یہ بحث نہیں کر رہا کہ یہ اچھا ہے یا نہیں ہے. میں یہ گزارش کر رہا ہوں کہ ہر چیز اپنے موقع اور محل میں ہوتی ہے. تو اسی طرح اگر کوئی آدمی یہ کہتا ہے کہ جو مذہب کا مقصد ہے، یعنی مذہب کا مقصد کیا ہے کہ مجھے اپنے نفس کو پاکیزہ بنانا ہے، مجھے اللہ کی بندگی کرنی ہے، اللہ کے بندے کی حیثیت سے جینا ہے، اسی پر میری آخرت کا انحصار ہے، موت کے بعد کی زندگی میرے اس فیصلے پر مبنی ہے، کوئی آدمی اس کی جگہ کوئی چیز لاتا ہے تو ظاہر ہے کہ پھر وہ مذہب کو چھوڑ دیتا ہے. پھر تو اس کے اوپر گفتگو ہوگی. لیکن اگر وہ اس مقصد کو سامنے رکھتے ہوئے اس دنیا میں اپنا کوئی ہدف مقرر کرتا ہے، دیکھیے طالب علموں سے پوچھا جاتا ہے تو وہ یہ کہتے ہیں یہ میری تو ساری تگودو کا ہدف یہ ہے کہ میں بہت اچھا ڈاکٹر بنوں. تو اب اس موقع پر جب یہ جملہ بولا جاتا ہے تو اس میں مذہب کی نفی مقصود نہیں ہوتی یا کسی اور میدان میں اپنے مقاصد کی نفی مقصود نہیں ہوتی. بارہ ایسا ہوتا ہے کہ ہم یہ کہتے ہیں کہ میری والدہ بہت بزرگ ہیں، انہوں نے ہمیں بڑی محبت سے پالا تھا، میرے تو شب و روز کی تگ و دو کا حاصل یہ ہے کہ میں ان کی خدمت کروں. تو یہ ایک محل میں بولچے جانے والے جملے ہوتے ہیں، ان کو زبان کے اسلوب پر سمجھنا چاہیے، نہ کہ ہر وقت آپ اعتراض کا لٹھ لے کے ان کے پیچھے پڑ جائیں. لیکن اگر فلوا کے کوئی آدمی یہ کہتا ہے کہ مذہب میرے لیے کوئی حیثیت نہیں رکھتا اور میرے نزدیک مذہب کے مقاصد کوئی ایسے مقاصد نہیں ہیں کہ میں انہیں اپنے مقاصد بناؤں، تو وہ اپنے ایک نقطہ نظر کا اعلان کر رہا ہے. اس سے ہم اختلاف بھی کریں گے اور یہ بتائیں گے بھی کہ مذہب تو اس دنیا کے اندر انسان کی سب سے بڑی رحمت ہے. اسی نے در حقیقت ہمیں یہ شعور دیا ہے کہ موت پر زندگی ختم نہیں ہو رہی، ہمارا ایک پروردگار ہے اور ہم اس کی بارگاہ میں موت کے بعد اٹھنے والے ہیں. اس سے بڑی انسانیت کی کوئی خدمت نہیں ہو سکتی جو مذہب نے کی ہے. باقی رہ گئے یہ احمقانہ قسم کے معاملات اور بعض جاہل لوگوں کے مطالبات، تو اس کو ایک طرف رکھ دینا چاہیے، یہ دنیا میں کہاں نہیں ہوتے.